الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا محمد وعلى آله وصحبه أجمعين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. محترم عزیز بہنوں اور بھائیوں، ابھی آپ نے تلاوت سماعت فرمائی، یہ تقریباً ایک چھوٹا سا رکوع، آدھا رکوع ہے اور پھر ایک پورا رکوع ہے، تو سبق ہمارا بالکل حسب سابق حسب معمول ہی ہے، لیکن جو ہے وہ یہ رکوع چھوٹے ہیں، آیات بھی بہت چھوٹی ہیں. آپ دیکھ رہے ہیں کہ ایک ہی صفحے کے اوپر تقریباً آپ کو کوئی جو ہے 26-27-28 آیات ہیں، چھوٹی چھوٹی آیات ہیں. کون سا تھوڑا سا پیچھے سے کنیکٹ کر لیتے ہیں، یادہ کر لیتے ہیں. یہ وہ مقام ہے جب تخلیق آدم کے وقت اللہ تعالیٰ نے فرشتوں کو خطاب کیا، اور تخلیق آدم، آدم علیہ السلام کو تخلیق کیا، اور اس وقت جو ہے وہ ان کے سجدہ بھی انہوں نے کیا، اور سجدہ کرنے والوں میں سے جو ہے وہ ابلیس جو تھا اس نے انکار کیا. تو وہ مقام ہے، تو اللہ تعالیٰ نے اسے جو ہے وہ پوچھا کہ تم نے سجدہ کرنے سے یہ کیوں انکار کیا، تو اس نے پھر جو ہے اپنے غرور اور کبر اور فخر کا اظہار کیا کہ میں تو جو ہے وہ نار سے اور نوری مخلوق ہوں اور پیدا کیا گیا ہوں، اور تو نے اس مٹی سے کے پتلے سے جو ہے اس کو بنایا ہے آدم کو، اور میں یہ جو انفیریئر ہے اور یہ کمتر ہے، اور میں اس کمتر کو کیسے سجدہ کروں. بہرحال یہ وہ مکالمہ ہے جو وہاں پہ جو ہے وہ ذات باری تعالی اور پھر شیطان نے سے جو وہ سوال جواب ہوئے، یہ وہ مقام ہے جس کا مطالعہ کر رہے ہیں. تو ہم نے اس کو تفصیل سے جو ہے وہ جو ہے پہلے بھی وہ دیکھا تھا، آگے جاری ہے چونکہ سبق، اس لیے ہم دیکھ جو ہے اس کو دیکھتے ہیں کہ یہ جو رکوع تیسرا رکوع کا کچھ حصہ ہے اور آگے چوتھا رکوع ہے، تو اس میں قصہ و آدم و ابلیس پچھلے رکوع سے چل رہا ہے، جو ہے وہ چلا آ رہا ہے. تو اب جو ہے اس کو یعنی یہ پورے کا پورا مارکہ خیر و شر کا بیان ہے یہاں پہ. تو اللہ تعالیٰ نے اس جو ہے اس کو تخلیق کیا جو ہے، اور جن ابلیس کو بھی اور انسان کو بھی، لیکن اس نے جو ہے وہ ایک ویلن کا رول اختیار کرنے کا جو ہے وہ فیصلہ کیا خود اختیاری سے اپنے تئیں ابلیس نے. تو پھر اس طریقے سے یہ خیر اور شر کی جو ہے یہ جو کردار ہیں، نمائندہ کردار جو ہے، یہ مارز وجود میں آئے. تو اس خیر اور شر کے بیان سے جزا و سزا کے قانون کا اثبات کیا گیا. یاد رہے کہ یہ مکی صورت ہے، اور مکی صورتوں کے اندر جو ہے یہی مضمون ہے کہ دیکھو اللہ تعالیٰ نے جو ہے اس پیدا تو کیا ہے ان دونوں کو، لیکن ایک نے جو ہے شر کا راستہ اختیار کیا اور دوسرے کو اختیار دے دیا کہ چاہے تو شر کا راستہ اختیار کرے چاہے خیر کا راستہ اختیار کرے، اور پھر بتایا کہ ان دونوں کا جو ہے وہ انجام کیا ہوگا. تو اس طریقے سے جزا و سزا کے قانون کی جو بات کی گئی ہے. حضرت آدم علیہ السلام کی تخلیق کا معاملہ ہم پڑھ رہے ہیں، حضرت آدم علیہ السلام کے سامنے فرشتوں نے جو سجدہ کیا اور شیطان نے انکار کیا، اس کو بھی ہم دیکھ رہے ہیں. اور اس انکار پر اللہ تعالیٰ نے شیطان کو یعنی ابلیس کو مردود قرار دے دیا، راندہ درگاہ جو ہے اپنے دربار سے اس کو جو ہے وہ مردود قرار دے دیا. تو پھر ابلیس نے جو ہے آج کے ہم انشاءاللہ سبق میں پڑھیں گے کہ ابلیس نے تا قیامت جو ہے وہ مولت زندگی کی درخواست کی جو اللہ تعالیٰ نے جو ہے قبول کر لی، اور پھر اس نے اعلان کیا کہ میں ابلیس جو ہے وہ نسل آدم کو جو ہمیشہ گمراہ کرتا رہوں گا. اور پھر اللہ تعالیٰ نے فرمایا کہ ٹھیک ہے، جتنے بھی یہ بہکے ہوئے اور مزدل یعنی ضلالت اور گمراہی میں تیرے راستے پہ چلنے والے جو ہوں گے، ان کا انجام ان لوگوں جیسا نہ ہوگا جو میرے راستے پہ چلیں گے، ان دونوں کا انجام مختلف ہوگا. اس جو ہے بات کو بیان کیا گیا ہے. اور جزا و سزا کے مزید دلائل کے لیے جو ہے تاریخی دلائل جو ہے وہ ان کے لیے قوم لوط اور اس کے انجام کا ذکر ہے، اور دوسری قوموں کا بھی آگے جو ہے ذکر آئے گا. تو ہم نے سبق کی طرف جو آتے ہیں، قالا، اب دیکھیں یہ جب بھی قالا قالو آتا ہے تو یہ ضرور ذہن میں رکھیں گے یہ کس نے کہا، مطلب تو ہے کہا، لیکن جو ہے یہ مکالمہ چل رہا ہے، تو مکالمے میں یہ بات ضرور مد نظر رہنی چاہیے کہ کون کہہ رہا ہے یہ بات. تو یہ قالا سنگولر ہے جو ہے ہم اس کے سباق سے بھی پتہ چل جاتا ہے کہ یہ ابلیس کہہ رہا ہے، ابلیس نے کہا. رب، اصل میں تو یہ لفظ تھا ربی، اے میرے رب. قال ربی فانذرنی، پس انذرنی، مجھے مہلت دے، تو مجھے تو مہلت دے. یہ جو انذرا ینذرو انذارن ہوتا ہے، یہ مہلت دینے کے معنی، یہ وہی لفظ ہوتا ہے جو نظرہ جو ہوتا ہے دیکھنے کے معنی، لیکن اس کی جو بات فورتھ فارم ہوتی ہے اس کے معنی میں مہلت دینا ہوتا ہے. الا اس وقت تک کے معنوں میں آپ کو پتا الا آتا ہے، مین الا یعنی یہاں سے لے کر یہاں تک، تو الا اس وقت تک، یوم یبعثون اس دن تک، یبعثون جب اٹھائے جائیں گے. یہ ورب دیکھیں پیش سے شروع ہو رہا ہے تو یہ پیسے وائس ہے، اٹھائے جائیں گے، باسا اٹھانا جیسے باسط ہوتی ہے رسول کا اٹھانا بیست ہوتی ہے، تو یبعثون جب اٹھائے جائیں گے یعنی لوگ اٹھائے جائیں گے، جس وقت لوگوں کے اٹھائے جانے کا دن جو ہے ظاہر ہے یہ حشر کا دن جو ہوگا، جب حشر میں جمع کیے جائیں گے لوگوں کو اس دن تک، باسا جب باسن بھیجنا یا اٹھانا. قالا اب پھر آ گیا کالا، تو یہ ظاہر مکالمہ ہے، تو مکالمے میں ایک بات ایک فریق کہتا ہے پھر دوسری فریق دوسری بات کہتا ہے، تو اب اللہ تعالیٰ نے فرمایا، اللہ تعالیٰ نے فرمایا فَإِنَّكَ پس انَّ جو ہے بے شک اور کا تو بے شک تو یا تجھے من المنذرین بے شک تو ہے منذرین مہلت دیے گئے لوگوں مہلت دیے گئے میں سے منذر، یہ بھی دیکھیں پیش سے شروع ہو رہا ہے تو یہ مفعول جیسے ہوتا ہے مہلت دیا گیا منذر اسم مفعول ہے. الا اس وقت تک یومن کون سے یومن اس دن تک الوقت المعلوم جس کا وقت جو ہے معلوم ہے یعنی اللہ تعالیٰ کو معلوم جس کا وقت مقرر ہے، معلوم مطلب جس کا وقت مقرر ہے. اچھا یہ نوٹ کر لیں اس نے مہلت مانگی ہے ایک خاص دن تک جس دن یعنی لوگوں سارے مارے جائیں گے مطلب لوگ سب کو موت آ جائے گی، موت کے بعد پھر جو ہے دوبارہ سور پھونکا جائے گا، پہلے سور پہ سب لوگ تمام لوگ تمام خلقت جو ہے وہ مر جائے گی اور پھر دوسرے سور کے اوپر جو ہے وہ تمام خلقت اٹھ کھڑی ہوگی، تو اس نے دوسرے سور کے پھونکے جانے تک جب تمام خلقت اٹھ چڑھیے کھڑی ہوگی اور اللہ کے حضور پیش ہوگی تو اس وقت اس نے مہلت مانگی ہے، لیکن اللہ تعالیٰ نے جواب میں کیا کیا کہ ہاں تمہیں مہلت ہے لیکن کون سے دن تک، ایک دن تک مہلت ہے جو تجھے جو جس کا وقت ہمیں معلوم ہے اور پھر ہمیں جو ہے وہ معلوم ہوتا ہے جو ہے آگے قرآن مجید کے مقام سے بھی کہ یہ جو پہلا سور پھونکا جائے گا جس میں تمام لوگ جو ہے وہ ہر چیز کو جو ہے وہ موت آ جائے گی اس وقت تک ایکچولی جو ہے، اور اس وقت کا اس وہ جو دن ہوگا اس کا وقت کسی کو معلوم نہیں ہے صرف اللہ تعالیٰ کو معلوم ہے، تو یہاں پہ اس کی طرف ریفر کیا گیا ہے. قالا تو اس نے کہا یعنی اس نے کہا ظاہر ابلیس نے کہا ربی اے میرے رب بما اغویتنی بما اس کے سبب جو بما اس کے سبب جو یا وہ جو بھی کہہ سکتے ہیں بما ساتھ ما وہ جو اغویتنی اغویتنی تو نے مجھے اغوا کیا وہ جو تو نے مجھے بہلایا بہکایا گمراہ کیا اغوا کیا اس تینوں معنی ایک ہی ہوتے ہیں اغوا یغوی جو ہے یہ اس کا مادہ تو غین واو یا ہے کہ وہی لفظ اردو میں استعمال ہوتا ہے اغوا یغوی اغوا ان بھٹکانا گمراہ کرنا جو ہے اغوا کرنا یہ سارے معنی اس میں جو ہے شامل ہوتے ہیں اردو میں اغوا مغوی مغویانہ یہ سارے لفظ استعمال ہوتے ہیں جو تو نے مجھے گمراہ کیا ہے اس کی وجہ سے پھر لَأُزَيِّنَنَّ یہ دیکھیں پہلے یہ لام زبر لا جو ہے ایک لفظ ہے اور یہ لام جو ہے جو پہلے لام زبر لا آتا ہے یہ لام فتح لام نصب لام زبر لام تاکید مطلب ایک ہی سارے نام ہیں جس پہ زبر ہوتی ہے تو یہ تاکید والا ہوتا ہے تو یقینی طور پر لازمی میں ضرور اُزَيِّنَنَّ ہوتا ہے کسی چیز کو مزین کرنا اور اُزَيِّنَّ میں مزین کروں گا آپ تو ضرور میں مزین کروں گا اور ننّا جو ہے نون کی پہ اوپر تشدید ہے تو یہ بھی تاکید کا اسلوب ہے تو بہت دن دو ڈبل تاکید کا اسلوب ہے میں ضرور بہت ضرور بال ضرور میں جو ہے مزین کروں گا سجاؤں گا بیوٹیفائی کروں گا خوبصورت بنا کے پیش کروں گا لہم ان کے لیے اولاد آدم کے لیے فلا زمین میں ان کے لیے میں بہت ہی سجا چیزیں سجاؤں گا جو ہے چیزوں کو جو سجا کے رکھوں گا والا او ویژن ہم والا اب پھر دیکھیں واو واو جو ہے اور کے معنوں میں، لام زبر لا، لازمی ضرور، لام تاکید ہے، اغوی جنہ میں اغوا کروں گا، میں بھٹکاؤں گا، ہم ان کو، اجمعین تمام سب کے سب کو، یعنی میں سب کے سب اولاد آدم میں سے سب کے سب کو میں پھر بھٹکاؤں گا، بہکاؤں گا، اغوا کروں گا. یہ جو لفظ اردو ہمارے ادب میں استعمال ہوتا ہے شیطان کا اغوا، تو شیطان کا اغوا سے مراد ہے شیطان کا بہلاوا، شیطان کا جو ہے وہ گمراہ کرنا. الا سوائے ان لوگوں کے، عبادک، عباد جو ہے بندے، کا تیرے، سوائے تیرے بندوں کی، اور خاص طور پہ کسی کے کچھ بندوں کی آگے خصوصیت بھی بیان کی گئی ہے، آگے آ رہی ہے، تو پھر ہم کہتے جمع کریں گے سوائے تیرے ان بندوں کے، من ہوم مخلصین، ان میں سے، یعنی من ہوم ان میں سے جو، المخلصین جو مخلص ہیں، مخلص ہیں جو خالص کی ہوئی ہیں، مخلص وہ چیز ہے جو بالکل خالص کی ہوئی ہے، یعنی خالص مخلص بندے کا خالص ہونا یہ ہے کہ وہ ہر چیز اپنی اس کی عبودیت، مراسم عبودیت جو ہیں، اپنی عبادتیں، اپنی ہر چیز اللہ کے لیے جو ہے، اللہ میں کے ساتھ کسی کو شریک نہ کرے، تو وہ بندہ مخلص ہے، خالص اس نے اپنی عبادت، اپنی تمام کی تمام اطاعت کو خالص کر لیا ہے اللہ کے لیے، تو وہ مخلص ہے. تو یعنی شیطان کہہ رہا ہے کہ یہ جو بندے ہوں گے جو تیری طرف، تیرے ہی صرف بن کے رہیں گے، سوائے ان پہ میں باقی سب کو جو ہے میں اغوا کروں گا. مخلص، چھانٹا ہوا، یعنی خالص کیا ہوا. قالا، اللہ تعالیٰ نے آگے، آپ پھر اللہ تعالیٰ نے دوسرا ہے، یعنی جواب ہے، اللہ تعالیٰ نے فرمایا ھذا صراطن، یہ ہے راستہ، یہ ہے راستہ جو ہے، یہ راستہ ہے کون سا، علیہ جو میری طرف آتا ہے، علیہ میری طرف، اللہ ہے اور یا ہے میرا راستہ ہے، یا صراطن علیہ یہ میرا راستہ ہے، مجھ تک آتا ہے، مستقیمن سیدھا، یعنی یہ وہ راستہ ہے جو میں نے ان کو بتایا، جو سیدھا راستہ صراط مستقیم، یہ سیدھا مجھ تک آتا ہے. ان بے شک عبادی میرے بندے، لیس لکا نہیں ہے، نہیں ہے لکا تیرے لیے، تیرے لیے نہیں ہے میرے بندوں کے لیے، میرے جو بندے ہیں خالص تیرے لیے، ان کے اوپر نہیں ہے تیرے لیے، علیہم ان پر سلطان، کوئی اختیار. اچھا سلطان ہم پہلے بھی بہت مرتبہ پڑھتے چلے آ رہے ہیں، بہت مرتبہ آیا ہے سلطان کا مطلب غلبہ، قدرت، اختیار، نشانی، دلیل، معجزہ، سارے معنی ہوتے ہیں. تو اس میں پہلے تین معنی ہو سکتے ہیں کہ ان پر تیرا کوئی غلبہ نہ ہوگا، ان پر تیری کوئی قدرت نہ ہوگی، ان پر تیرا اختیار نہ ہوگا جو میرے بندے، اللہ تعالیٰ نے جیسے ارشاد فرمایا. الا سوائے ان لوگوں کے، من جو اتا، یہ ہونا چاہیے تھا اتا، چونکہ اکٹھا لکھا گیا ہے تو الف کے نیچے زیر جو ہے وہ حذف کر دی گئی ہے. من اتا با کا، من اتا جو اتباع کریں گے تیری، تا تیری، سوائے ان لوگوں کے، یعنی تیرا اختیار صرف ان لوگوں پر ہوگا جو تیری اتباع کریں گے، تیری پیروی کریں گے. من الغاوین جو ہے گمراہ، یعنی گمراہ ہونے والوں میں سے، یہ وہی لفظ ہے غوا، یہ غوا یغوی غوایتن، سیدھے راستے سے بھٹک جانا، اور اس کا جو فائل ہے وہ غاوین ہے، یعنی وہ شخص جو بھٹک گیا ہو، اور غاوین کی جمع جو ہے غاوین ہے یا غاوون، دونوں آتے ہیں ظاہر ایز اپروپریٹ. تو جو ہے غاوین، گمراہ ہو جانے والے، بھٹک جانے والے، یعنی تیرے راستے پہ وہی چلیں گے، تیری پیروی وہی کریں گے جو گمراہ ہوں گے، جو بھٹک جانے والے ہوں گے. وہ ان جہنم، اور بے شک جہنم، لموعدہم، لام زبر لا وہی ہے کہ حرف تاکید ہے، یقینی طور پر موعد جو ہے، موعد ہوتی ہے وہ جو ہے وعدے کی جگہ، یعنی بے شک جہنم ہے یقینی طور پر وعدے کی جگہ، ہم ان سب کے لیے، ہم ان کے لیے، اجمعین سب کے سب، یعنی ان سب کے لیے، یہ جو گمراہ ہونے والے ہیں، تیرے پیچھے چلنے والے، تباہ کرنے والے، بے شک جہنم ہے ان کے وعدے کی جگہ. تو مراد کیا ہے کہ ان سب کو جو ہے ان کے لیے اللہ تعالیٰ کا وعدہ ہے کہ وہ ان کو جہنم کے اندر جو ہے وہ ڈالے گا. موعد جو ہے وہ وعدے کی جگہ ہوتی ہے، وعدے کا وقت بھی ہوتا ہے. میں پہلے بتا رہا ہوں کہ جو لفظ جو ہے ظرف ہوتے ہیں، جو ایڈورب ہوتے ہیں، ایڈورب دو ہی قسم کا ہوتا ہے، یا ٹائم ایڈورب ہوتا ہے یا اسپیس ایڈورب ہوتا ہے، ظرف مکان یا ظرف زمان. تو یہ دونوں انٹرچینجبلی جو ہے ان کا معنی استعمال ہو سکتے ہیں. یعنی موعد کا مطلب وعدے کی جگہ بھی ہو سکتا ہے، وعدے کا وقت بھی ہو سکتا ہے. اسی لیے آپ کو پتا ہے کہ موجودہ عربی کے اندر جب آپ اپوائنٹمنٹ لیتے ہیں تو اپوائنٹمنٹ کو موعد کہتے ہیں، ٹھیک ہے؟ فی موعد، آپ کی اپوائنٹمنٹ ہے تو مطلب ہے کہ آپ کا وقت جو ہے آپ کو دیا گیا ہے، تو وقت بھی مراد ہوتا ہے اور جگہ بھی دونوں مراد ہو سکتے ہیں. ایڈوانس پہ لہا ان کے لیے ہے، یعنی اس کے، سوری، لہا جہنم کی بات آ رہی ہے، اس جہنم کے ہیں لہا سب آتو ابوابین، سات دروازے، سات پھاٹک، سات گیٹ ہیں اس کے، لکل بابن، ہر باب کے لیے، ہر باب کے جو ہے، منہم ان میں سے، ہر دروازے پہ، ہر دروازے کے لیے، جز ان مقسوم ان، جز جو ہے آپ کو پتا حصہ، کسی چیز کا جز حصہ، مقسوم ان جو چیز مقسوم کی گئی، تقسیم کی گئی ہے، تو ہر دروازے کے لیے ہے ایک تقسیم شدہ حصہ، یعنی لوگوں میں سے، یعنی جہنم والے جو ہوں گے ان کے تقسیم شدہ حصہ ہے. مطلب کیا ہے کہ ہر دروازے سے اسپیسیفائڈ ہیں لوگ اس جہنم والے میں، کہ کون سے لوگ جہنم کے کس دروازے سے داخل ہوں گے، یہ اسپیسیفائڈ ہے لوگوں میں سے، یعنی ان کا جو ہے وہ ہے مقسوم، تقسیم کیا گیا. قسما سے ہے، قسما یقسمو، قسمن تقسیم کرنا کے معنوں میں آتا ہے اردو میں، یہ جو ہے قسم، قسم، قسمت، اقسام، یہ سارے لفظ. قاسم تقسیم کرنے والا، نبی صلی اللہ علیہ وسلم کا نام مبارک بھی ہے، نبی صلی اللہ علیہ وسلم انا قاسم، میں تقسیم کرنے والا ہوں. یہ جو ہے وہ اس کے کوئی ترجمہ ساتھی نے آیت کا پڑھ دیں.
اس نے عرض کیا، میرے رب یہ بات ہے تو پھر مجھے اس روز تک کے لیے مہلت دے جب تک جبکہ سب انسان دوبارہ اٹھائے جائیں گے. فرمایا، اچھا تجھے مہلت ہے اس دن تک جس کا وقت ہمیں معلوم ہے. وہ بولا، میرے رب جیسا تم نے مجھے بہکایا اسی طرح اب میں زمین میں ان کے لیے دل فریباں پیدا کر کے ان سب کو بہکا دوں گا. ان کے لیے دل
فریبیاں
پیدا کر کے ان سب کو بہکا دوں گا سوائے تیرے ان بندوں کے جنہیں تمہیں ان میں سے خالص کر لیا ہو. فرمایا، یہ راستہ ہے جو سیدھا مجھ تک پہنچتا ہے، بے شک جو میرے حقیقی بندے ہیں ان پر تیرا بس نہ چلے گا. تیرا بس تو صرف ان بہکے ہوئے لوگوں ہی پر چلے گا جو تیری پیروی کریں، اور ان سب کے لیے جہنم کی وعید ہے. یہ جہنم جس کی وعید پیروان ابلیس کے لیے کی گئی ہے، اس کے سات دروازے ہیں، ہر دروازے کے لیے ان میں سے ایک حصہ مخصوص کر دیا گیا ہے.
جزاکم اللہ خیر. عزیز بہنوں اور بھائیوں، اب دیکھیں کہ یہ چونکہ پانچ چھ آیات تھیں، ان کو اکٹھا کیا گیا، اور وجہ کی یہ ہے اس کا، تاکہ آپ کو پورا مضمون جو ہے یہ سامنے جب پڑھا جائے ترجمہ تو سمجھ آ جائے. اور یہ اصل میں ایک ہی جیسے پورا مکالمہ ہے، تو مکالمے کو جو ہے الگ طور پہ نہیں کیا گیا، بلکہ مکالمے کو اکٹھا ہی جو ہے لکھ دیا گیا ہے تاکہ بہتر طور پہ اس کی تفہیم ہو سکے. تو آپ دیکھ رہے ہیں کہ یہ جو ہے اللہ تعالیٰ اور ابلیس کی جانب سے جو ہے وہ جو مکالمہ چل رہا تھا، اس میں ہم اس مقام پر ہیں جب ابلیس نے جو ہے مہلت کا مطالبہ کیا اللہ تعالیٰ سے. یعنی اب اس نے انکار کر دیا، اور اللہ تعالیٰ نے انکار کی وجہ پوچھی تو اس نے کہا تھا کہ میں بہتر ہوں آدم سے، یہ جو تو نے جو ہے پتلا میں جو جان ڈالی ہے یہ خاکی ہے، اور میں نوری ہوں اور میں بہتر ہوں، تو میں جو ہے نہیں کروں گا. تو اللہ تعالیٰ نے اسے راندہ درگاہ کرا دیا، تو مردود ہے اور تیرے اوپر لعنت ہے. اور جو ہے وہ اللہ تعالیٰ نے، تو اب بجائے اس کے کہ وہ اس نافرمانی پہ اور اللہ تعالیٰ کے غضب پہ جو ہے وہ اللہ تعالیٰ کی طرف رجوع کرتا اور توبہ کرتا، تو مزید اکڑ گیا اور اس نے کہا کہ ٹھیک ہے، اگر ایسا ہے تو پھر میں جو ہے نا ان کی اس آدم کی نسل کو، قیامت تک آنے والی نسل کو میں بھٹکاؤں گا اور فطروں میں مبتلا کروں گا. بس مجھے تو مہلت دے دے جو ہے جب تک یہ آدم کی نسل زمین پر ہے، یعنی قیامت کے اٹھائے جانے لوگوں کے اٹھائے جانے تک جو ہے مجھے مہلت دے دے. تو اللہ تعالیٰ نے پھر اسے مہلت دے دی، اور لیکن وہ اس کا مقصد یہ تھا کہ میں یہ ثابت کرنا کہ میں ان کو دنیا کی جو ہے جو فتنے ہیں، دنیا کی جو زینتیں ہیں، ان کے اندر میں ان کو کھبا دوں گا، اور وہ تجھ سے بالکل بے بہرہ اور تجھ سے بالکل جو ہے غافل ہو جائیں گے. اور میں یہ ثابت کر کے رہوں گا کہ جو ہے میں نے جو سجدہ نہیں کیا اس کو، آدم کو، تو میں اس سجدہ نہ کرنے میں حق بجانب تھا. اللہ تعالیٰ نے اس کی یہ درخواست قبول کر لی. لیکن جیسے میں نے پہلے کہا कि नोट इसको बात को कर लें कि मोहलत उसने हशर के दिन तक मांगी, यानी जब लोग दोबारा उठाए जाएंगे, लेकिन जो है अल्लाह ताला ने उसकी मोहलत की दरख्वास्त एक मुअय्यन दिन तक कबूल फरमाई, इला यौमिल वक्तिल मालूम, जब जिस दिन जो है वो उसको जिसका वक्त जो है सिर्फ अल्लाह ताला को मालूम है, और इससे मुराद वही है कि जब पहला सूर जो है फूका जाएगा, जब जाहिर है तमाम लोग जो है, और इसके बारे में हदीस में भी आता है कि उस वक्त अल्लाह ताला एक वक्त ऐसा होगा कि अल्लाह ताला के सिवा कोई भी दूसरा, ताकि जिब्राइल अलैहिस्सलाम और दूसरे फरिश्ते भी कोई उनमें से कोई जिंदा ना होगा, सिर्फ और सिर्फ अल्लाह ताला की जात जो है वहां जो मौजूद होगी, इसके अलावा कुछ मौजूद ना होगा। और फिर जाहिर उस वक्त जो है उसको इसको जो उसको उस वक्त तक मोहलत नहीं दी गई कि वो उस दौरान वो भी जिंदा हो, लिहाजा उसको सिर्फ जो तमाम लोगों को जब मौत आ जाएगी तो सभी मौत आ जाएगी। तो अब इबलीस की जो गुमराही थी उसका हदफ क्या है, टारगेट क्या है, उसने साफ साफ ऐलान कर दिया कि मैं नस्ल आदम को जो गुमराह करूंगा, दुनिया में उनको ऐसे दुनिया को दिलफरेब बना के पेश करूंगा, दुनिया को ब्यूटीफाई करके पेश करूंगा कि वो धोखा खा जाएंगे, और धोखा खाकर दुनिया के अंदर इस तरह खुब जाएंगे, दुनिया के अंदर इस तरह जो है अपने आप दुनिया को तारी कर लेंगे, दुनिया में इस तरह मगन हो जाएंगे कि तुझे भूल जाएंगे और तेरे नाफरमान हो जाएंगे। तो ये और दुनिया की जो लज्जतें हैं और दुनिया के जो आर्जी फवायद हैं और दुनिया की जो टेम्पटेशन हैं और मुनाफे, उनके अंदर जो है वो खुब जाएंगे, उसी के अंदर जो है वो अपनी सारी की सारी तवानाइयां, अपनी जिंदगी उसी के अंदर खुपा देंगे, और आखरत आखरत की जिम्मेदारियों को और खलीफा होने की जिम्मेदारियों को, एक वाइसरॉय जो अल्लाह ने बताया बनाया है उसकी जो जिम्मेदारियां की लगाई उनको वो भूल जाएंगे। हाँ, पर उसने ये जरूर इकरार किया कि सिवाय तेरे मुखलिस बंदों के, यानी तेरे जो बंदे होंगे जो तेरे साथ लौ लगाएंगे, तेरे बंदे बन के रहेंगे और तेरी जो है वो अहकाम को मद्देनजर रखें, हाँ उन पे मेरा जो है मेरी कोशिश, उन पे मेरा कोई बस न चल सकेगा। तो अल्लाह ने जवाब में जो है ये बताया कि ये तौहीद का रास्ता है, मैंने दिखा दिया है, और जिस रास्ते से तू बनी आदम और बनी आदम को गुमराह करने की धमकी दे रहा है, कोई टेढ़ा रास्ता नहीं है, बल्कि ये सीधा और बड़ी हमवार शाहराह है हिदायत की। और अगर हम देखें कि जो पिछली आयत के अंदर भी फरमाया कि सिरातुन, अगर पिछली आयत जो हमने गुजरी है उसके साथ जिस सिरातुन अलैया मुस्तकीम को अगर देखें, तो फिर समझ आ जाती है कि अल्लाह ताला से मुकम्मल अखलास के साथ, यानी अल्लाह ताला के साथ किसी को शरीक ना किया जाए, रिया न किया जाए बंदगी के अंदर, यानी बंदगी भी की जाए तो सिर्फ अल्लाह के लिए की जाए, तो ये सीधा रास्ता है बिल्कुल बगैर शिर्क के। तो अल्लाह ताला ने फरमाया कि जो बंदे मुझ तक पहुंचना चाहेंगे अगर इसी रास्ते को अख्तियार करेंगे, मुझे मानते हुए मेरे साथ शरीक ना करते हुए, तो फिर फरमाया कि शैतान तू इबलीस तू उन पर गलबा ना पा सकेगा। इस वाज़े और रोशन शहरा को छोड़कर जो छोटे छोटे रास्ते और टेढ़ी पगडंडियां जो है कोई अख्तियार करेगा, फरमाया कि यही लोग होंगे जो शामत ज़दा होंगे, यही लोग होंगे जो अगवा हुए होंगे, जो जिन पे तेरा बस चल सकेगा। तो अल्लाह ताला ने यहाँ पे इबलीस पर वाज़े कर दिया कि ये तुझे जो मोहलत टाइम जो मिल दे रहा है अल्लाह ताला, ये सिर्फ इस बात की मिल रही है कि तू लोगों को राह पे चलने की तरगीब देगा, न कि इस बात की कि तू लोगों को गुमराही के रास्ते पर बिलफेल डाल दे, यानी तेरा जोर जो है वो सिर्फ इतना ही चल सकेगा कि तू उनको टेम्पटेशन और तरगीब और उनको बहलावा और उनके लिए जो है उनको उनके दिलों के अंदर बस ये फुसलावा डाल सकेगा, लेकिन तू जो है उनको जबरदस्ती किसी रास्ते पे नहीं चला सकेगा, लेकिन मेरे जो बंदे होंगे उनके ऊपर तेरा जो है इन तरगीबात का कोई असर जो है नहीं होगा, वो सीधी रास्ते के ऊपर काम जाएंगे। तो इंसानों और जिन्हों में फिर फरमाया कि जो भी इबलीस की पैरवी करेगा, जो भी इस बड़ी शाहराह को हिदायत की शाहराह को छोड़कर इन पगडंडियों को अख्तियार करेगा, कुछ जलालत और गुमराही की पगडंडियों को, तो फरमाया कि वो इबलीस का रास्ता है, और मैं फिर इस इबलीस के साथ इन तमाम उसके रास्ते पे चलने वालों को जहन्नम में जो है झोंक दूंगा। और फरमाया कि जहन्नम के 7 दरवाजे हैं और उसके हर फाटक और हर दरवाजे से जहन्नमियों का एक अलग ग्रोह जो है वो दाखिल होगा, दे आर लाइक वो कह सकते हैं कि वो बिल्कुल स्पेसिफाइड है कि कौन से लोग जहन्नम के किस दरवाजे से दाखिल होंगे, ये बिल्कुल खास तौर पर अल्लाह ताला ने बता दिया है। लेकिन अल्लाह ताला ने ये नहीं बताया यहाँ पे कि कौन से ग्रोह जो है, लेकिन जो आगे जाकर हमें सूरह बनी इसराइल के अंदर में जाके जो है वो इसकी कुछ तफसील मिलेगी कि अगर हम मजमूई तौर पर देखें तो जहन्नम के दरवाजे जो है वो मुख्तलिफ हदीस पाक के अंदर भी आता है कि जो है वो किस तरह जो है वो मुख्तलिफ किस्म के जो लोग होंगे, जन्नत के अंदर भी इसी तरह मुख्तलिफ लोग हों जो नेकियां करने वाले होंगे, मुख्तलिफ नेकियों के हवाले से जो है वो दाखिल होंगे, जैसे बाबुर रयान है मसलन जो है रोजे रखने वाले लोग बाबुर रयान से दाखिल होंगे, सदका करने वाले जो है सदके के दरवाजे से दाखिल होंगे। इसी तरह जो है कोई किसी ने इस दुनिया के अंदर जो है दहरियत और इल्हाद जो है अख्तियार किया है तो वो इल्हाद और दहरियत के दरवाजे से दाखिल होगा, किसी ने नफ्स परस्ती और फजूर का रास्ता अख्तियार किया है तो उसी दरवाजे से दाखिल होगा, कोई ऐसा गिरोह होगा जो जुल्म और सितम और मखलूक के ऊपर जो है उनको जो है मखलूक के ऊपर जुल्म करने वाला होगा तो वो उसी जुल्म के दरवाजे से दाखिल होगा, और किसी ने जो है लोगों के अंदर जलालत और जो है गुमराही की तबलीग की है तो वो भी फिर उस दरवाजे से दाखिल होगा। या फिर इसका ये भी मतलब होता है कि कुरान में लोगों ने जो गौर व फिक्र किया है तो फिर देखा है कि जो है वो कुल ऐसे 7 गुनाह हैं कुरान मजीद के अंदर जो हलाक करने वाले हैं, और इनका जो है ये जैसे मैंने कहा है कि इनका जिक्र हुआ है सूरह बनी इसराइल के अंदर, आगे एक सूरत के बाद आने वाली है जिसमें शिर्क है, कतह रहम है, ताल्लुकात को खत्म करना, कत्ल, जिना, झूठ, झूठी शहादत, कमजोरों पर जुल्म करना और बगावत यानी सरकशी करना। तो ये वो चीजें हैं, 7 गुनाह हैं जो बहुत बड़े बड़े गुनाह हैं कुरान की रूह से, और इनके बारे में फरमाया कि ये 7 हलाक करने वाले गुनाह हैं। तो ये भी मुमकिन है कि जो है ये 7 दरवाजों से ये 7 गिरोहों के लोग जो है जहन्नम के अंदर दाखिल होंगे। वल्लाहु आलम कि इसकी क्या नोयत है। आखिर जब इंशाल्लाह आगे हम सूरत को पढ़ेंगे तो फिर उसमें मजीद इस पर बात करेंगे। अब देखें कि ये किस्सा आदम इबलीस जो है इसका क्यों ना क्यों यहां पे जिक्र हुआ है, इस सूरत के अंदर कुरान के इस मकाम पर इसका क्या महल है, क्यों जो रखा गया है और इसकी बयान की हिदायत क्या गया, तो ये थोड़ा सा इसको अच्छी तरह जान ले। देखें कि ये किस्सा बयान करने के ये मक्की सूरत है और इसके बयान करने का मकसद ये है कि मुशरिकीन पर यह बात वाजे कर दी जाए कि तुम अपने अजली दुश्मन शैतान के फंदे में जो है फंस गए हो और पस्ती में गिरते चले जा रहे हो और तुम अपने हसद की बिना पर जो है वो इसके अंदर गिर गए हो। इसके बरक्स ये नबी सल्लल्लाहु अलैहि वसल्लम तुम्हें शैतान के फंदे से निकालकर उस बुलंद मकाम की तरफ ले जाना चाहते हैं जो इंसान होने के नाते से तुम्हारा एक फितरी मकाम और आला मकाम और शर्फ इंसानियत का मकाम है, लेकिन तुम अजीब अहमक लोग हो कि अपने दुश्मन को दोस्त और अपना खैर ख्वाह जो है तुम्हारा ये नबी सल्लल्लाहु अलैहि वसल्लम उसको तुम दुश्मन समझ रहे हो। और बताया गया कि तुम्हारे लिए निजात की सिर्फ एक ही राह है और वो ये है कि अल्लाह की बंदगी इख्तियार करो और उस राह को छोड़ दो जो शैतान की राह है, और ये राह तो वैसी राह है जो सीधी जहन्नम की तरफ जाती है। और चौथी बात जो बताई गई है इस किस्से के अंदर वो ये है कि शैतान के रास्ते पर चलने के जिम्मेदार तुम खुद हो, शैतान का काम इससे ज्यादा नहीं है कि वो तुम्हें जो है तरगीब दे रहा है, तुम्हें जो है वो इन्वाइट कर रहा है जो है हक के रास्ते से जो मुनहरिफ कर रहा है, और इससे तुम धोखा जो है खाना तुम्हारा अपना फेल है, तुम खुद जो है उस रास्ते पे फिर चल रहे हो और इसकी जिम्मेदारी भी फिर तुम्हारे ऊपर अपने आएगी, तुम्हारे इस फेल की यू विल बी रिस्पॉन्सिबल फॉर योर ओन एक्शन। तो ये भी सूरत में यहाँ पे बताया गया है। आगे फिर अगले आदमी बताया गया है इन अल मुत्तकीन, इन बेशक डेफिनेटली मुत्तकीन जो मुत्तकी लोग होंगे नेक लोग होंगे, फी जन्नातिन वउयून, जन्नत जो है जन्नत की जमा है, जन्नत के लफ्ज लुगवी मानी बाग है, यानी वो बागों में होंगे, गार्डन्स में वो उयून और चश्मों में होंगे, उयून जो है ऐन की ऐन उनकी जमा है, उयून चश्मे, उदखुलू उनसे कहा जाएगा उदखुलू, हा ये हा जो है जन्नत की तरफ रेफर कर रहा है, उदखुलू दाखिल हो जाओ, हा इसमें इस जन्नत में दाखिल हो जाओ, बिसलामिन आमीन आमिनीन, सलाम सलामती के साथ, पाजरबी मतलब साथ, सलाम सलामती अमन के साथ और सलामती के साथ, आम जो है आमीन जो है सलामती के मतलब वही सलामती यानी अमन के साथ, वह नजाना और हम जो है निकाल देंगे, खींच देंगे, निकाल देना। नजा जो है आपको पता है, नजा जो है ये निकालना खींचना, ये मौत के वक्त जो कैफियत होती है नजा की कैफियत, जिसमें रूह को खींचा जा रहा होता है, निकाला जा रहा होता है, तो वो भी नजा इसीलिए कहते हैं कि उसमें रूह को निकाला जा रहा होता है जिस्म से। नजा यनजो नजर, निकालना खींच लेना। और हम निकाल देंगे हम माफी वो जो सुदूर हिम उनके सुदूर में है, सुदूर सदर की जमा, चेस्ट सीना दिल, जो उनके दिलों में है हम वो निकाल देंगे उनसे, उनके दिलों से। मिन अच्छा वो उसके फिर आ गया, बताया गया वो क्या चीज है जो निकालेगा अल्लाह ताला दिलों से, यानी जन्नत वाले के लोगों मिन गिल्लिन, ये जो गिल है वो निकाल देगा। ये देखें ये गिल जो है उर्दू में अरबी में मारूफ लफ्ज है, कुदूर अच्छा कुदूरत है, कीना है, बुगज है, जो है ये किसी के लिए इल फीलिंग रखना जो है ये गिल है, यानी किसी भी शख्स के लिए, दूसरे शख्स के लिए। कीपिंग ऑल द टाइम बैड फीलिंग, इल फीलिंग, ये जो है कहलाता है जो है गिल है। अच्छा एक चीज और होती है गिल के मौका, एक ये होता है कि आपके साथ किसी ने कुछ ऐसा मामला किया है, वक्ती तौर पर आपको किसी के खिलाफ जो है गुस्सा आया है, तो वो जो है गिल नहीं है। तो गिल होता है कि कंटिन्यूसली किसी के दिल में जो है बुरी फीलिंग रखना, तो ये गिल कहलाता है। कीना इसीलिए इसको कहते हैं, कीने के अंदर आपको पता है कि खुद ब खुद ये चीज शामिल होती है, या बहुत जमाने से ही बंदा अपने दिल में इसके खिलाफ ये फीलिंग रखता है। आपको पता है ऊंट के बारे में कहा जाता है ये बड़ा कीना परवर जानवर है, ऊंट इसलिए कि अगर आप ऊंट के साथ कोई बदतमीजी करें, ऊंट के साथ कोई उसको मारें या कुछ करें, दुश्मनी करें, तो वो ही रिमेम्बर्स फॉर वेरी लॉन्ग पीरियड ऑफ टाइम, वो आपको याद रखेगा कि इस शख्स ने मुझे जो है वो छेड़ा है, इसने मुझे मारा है, इसने मुझे नुकसान पहुंचाया है। तो वो बहुत लंबे अरसे तक आप कहीं भी चले जाएं वापस आएं आपकी शक्ल तब्दील हो जाए वो रखता है, तो ये गिल होता है। तो अल्लाह ताला फरमा रहा है कि जन्नत वालों के जो दिलों से अल्लाह ताला गिल को यानी प्यूरिफाई प्यूरिफाइड हार्ट्स होंगे बिल्कुल, वो क्या होगा, इख्वानन वो ब्रादर जो भाई होते हुए, इख्वानन देखें कि जो तनवीन है नन, ये फिर उनकी हालत बता रही होती है, उनकी ये हालत होते हुए, तो कौन सी हालत, इख्वान इख्वान की हालत होते हुए, वो भाइयों की हालत होते हुए वो बैठेंगे, यानी वो होते हुए होंगे भाई होते हुए, अला सुरुरिन, सुरुर जो है शरीर की जमा है, शरीर में ना बेड जो है वो बेड के ऊपर, और जो है वो जो तख्त होंगे तख्तों के ऊपर जो है वो बैठे हुए होंगे भाई बनकर, मुतकाबिलीन मुतकाबिल मुकाबिल होकर होते हुए एक दूसरे के आमने सामने होते हुए जो है ये तकाबला ये तकाबिलो तकाबुलन, सिक्स फॉर्म ऑफ द वर्ब जो है ये जो होती है तफाउला, बाब तफाउला जो है वो बाब तफाउल तकाबुल इसी तरह उसे वजन पे है आमने सामने, और ये उर्दू का मारूफ लफ्ज है तकाबुल, तकाबुल करना मुकाबला करना आमने सामने, नहीं वो बैठे हुए होंगे। ला यमस्सुहुम ये मस्सा छूना पहुंचना, ना पहुंचेगी उन्हें फीहा उसमें यानी जन्नत में नसबुन कोई भी तकलीफ। अच्छा नसब बहुत ही कसीरुल मानी जो है वो लफ्ज है, इसके बड़े मानी होते हैं, एक मानी इसका नसेबा स्वाद की जेर के साथ नसेबा जो है थक जाना होता है, जबकि मारूफ मानी जो इसका होता है नसबा गाड़ने के मानी होते हैं, नसबुल ऐन वो चीज जो आंखों के सामने गड़ी हुई हो, और नसब फिर उससे थकावट के माने में भी आता है तकलीफ, तो वहां पे उन्हें कोई तकलीफ न पहुंचेगी जो है वो बा जन्नत में। वह मा हम और वह नहीं होंगे मिनहा उसमें से बेमुखरज, बेमुखरजीन मुखरज जो है निकाले हुए ना निकाले जाने वाले हुए, यानी वो उससे ना निकाले जाएंगे जन्नत से, वो हमेशा हमेशा वहां रहेंगे। नब्बी नब्बी ये जो है इंपेरेटिव है जो है खबर दे दी ए नबी सल्लल्लाहु अलैहि वसल्लम, लेकिन ये जब हम कहेंगे कि ए नबी सल्लल्लाहु अलैहि वसल्लम तो ये इम्प्लाइड है, ये नबी के मैंने नहीं है, ये जो आया नबी जो है ये नबी जो है ये है खबर दे दीजिए, ये वर्ब ये जो है फेल है से है, ये फेल अमर है, खबर दे दीजिए इबादी मेरे बंदे मेरे बंदों को, ठीक है। तो देखें कि वो फिर किसको कहा जा रहा है, यानी ये तो हुक्म तो सेकंड पर्सन को दिया जा रहा है, जाता है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम, हुक्म दिया जा रहा है कि आप खबर दे दीजिए। तो हम यूं तर्जमा फिर करते हैं, ए नबी सल्लल्लाहु अलैहि वसल्लम खबर दे दीजिए मेरे बंदों को, ठीक है। तो ये यूं आया है, तो ये मैंने इसलिए कर दिया कि तर्जमे में भी ए नबी सल्लम पहले आ रहा है, और जो है अल्फाज जो कुरान में, वहां भी नबी आया है, नबी। तो ये नबी जो है, ये तो जो वर्ब होता है नब्बा, जो नबी हो, तंबी अतन खबर देना, अब इसी से लफ्ज नबी भी होता है, खबर देने वाला, ठीक है। तो ये वो लफ्ज है, अन्नी बेशक मैं, अना फिर वो मैं, तो उसके मतलब भी मैं है अरबी में, तो दो ये तर्जमा करेंगे जो दो दफा मैं आएगा, लेकिन उर्दू में दो दफा तर्जमे की जरूरत नहीं होती। अना मैं अलगफूर, बहुत बख्शने वाला हूँ, अर रहीम बहुत रहम करने वाला हूँ, मैं बहुत बख्शने वाला हूँ और मेहरबान हूँ। वो अन्ना अजाबी, और बेशक मेरा अजाब, अजाबी मेरा अजाब, हुआ वही वही ही वही तो है क्या, अल अजाब अलीम, अलीम जो है अलम दर्द होता है, अलीम दर्द देने वाला, बहुत ही दर्द देने वाला है, मेरा अजाब ही बहुत दर्दनाक है। वह नब्बे हम, और उन्हें खबर दें या उन्हें सुनाएं बताएं, अन के मतलब के बारे में, दैफे मेहमानों की, इब्राहिम उनके खबर दें, इब्राहिम के मेहमानों के, इन इब्राहिम के मेहमानों के बारे में खबर दें। दैफ जो है, दैफ ये मेहमान के बारे में जो है, ये लफ्ज मारूफ है उर्दू के अंदर भी, इसका वर्ब होता है, असल में इसका मानी होता है करीब होना या मायल होना, दाफा एक वर्ब होता है अरबी का, इसके मानी होते हैं करीब होना या मायल होना, तो उसी से लफ्ज दैफ बना है। दैफ के असल मानी है किसी एक तरफ मायल होना, यानी वो जो ठहर जाने के लिए किसी की तरफ मायल हो, वो शख्स दैफ है, मेहमान है, और उसकी जमा उर्दू में दयूफ भी आती है। उर्दू में फिर जियाफत, आपको पता है हम तो जियाफत कहते हैं उर्दू में, इंग्लिश अरबिक में दयाफा दुआत से, लेकिन हम उर्दू में जियाफत, इजाफत ताल्लुक और निस्बत की वजह से, और इजाफी ये भी उर्दू में इसी से इस्तेमाल होते हैं। इब्राहिम के मेहमानों के बारे में अल्लाह ताला फरमा रहा है कि उन्हें खबर दे दो, इन नबी सल्लम लोगों को, फिर जब दाखलू वो दाखिल हुए, अलैहि उस पर, जब यानी या जब वो उस पर दाखिल हुए, जब उसके पास पहुंचे इब्राहिम अलैहिस्सलाम के पास, फकालू तो उन्होंने कहा सलामन, उन्होंने कहा सलाम, सलामती हो तुम पर, कला उसने कहा इन्नी मिनकुम बेशक मैं तुमसे, वजलून मुझे डर लग रहा है तुमसे, नहीं डर लगता है तुमसे, वजला यू जलो वजलन खौफजदा होना के मानों के अंदर आता है, इसका तर्जुमा पढ़ दें फिर तुमसे।
बखिलाफ इसके मुत्तकी लोगों, मुत्तकी लोग बागों और चश्मों में होंगे और उनसे कहा जाएगा कि दाखिल हो जाओ इनमें सलामती के साथ बेखौफ खतर, उनके दिलों में जो थोड़ी बहुत खोट कपट होगी इसे हम निकाल देंगे। वो आपस में बाई बाई बनकर आमने सामने तख्तों पर बैठेंगे, उन्हें न वहां किसी मुशक्कत से फाला पड़ेगा और न वो वहां से निकाले जाएंगे। ऐ नबी सल्लल्लाहु अलैहि वसल्लम, मेरे बंदों को खबर दे दो कि मैं बहुत दरगुजर करने वाला हूँ, बहुत दरगुजर करने वाला और रहीम हूँ, मगर इसके साथ मेरा अजाब भी नहायत दर्दनाक अजाब है। और उन्हें जरा इब्राहिम अलैहिस्सलाम के मेहमानों का किस्सा सुनाओ, जब वो आए उसके हाँ और कहा सलाम हो तुम पर, तो उसने कहा हमें तुमसे डर लगता है।
जज़ाकअल्लाह खैर। अब जो है ये पहले जो है वो अहले जहन्नम का जिक्र हुआ था, अब देखिए कि ऊपर जो है ये अहले जन्नत का जो है जिक्र हुआ है, और एक फौरी तकाबल है और मुवाजना है, बिल्कुल सिमल्टेनियस कंट्रास्ट है। तो ये कुरानी उसलूब है, जब एक चीज बताई जाती है तो दूसरी भी चीज बताई जाती है, इसलिए कि इंसान बिलउमूम जो है इस कंपेरिजन को में के अंदर चीजों को बहुत अच्छा तरीके से समझ सकता है। तो इबलीस और उसकी पैरवी करने वालों के अंजाम करने जो बताया गया, उसके बाद अब बताया जा रहा है कि जो जो लोग अल्लाह ताला के मुखलिस बंदे होंगे, अल्लाह ताला की इत्तेबा और पैरवी करेंगे, तो वो जो है उनकी के उनके उनके साथ अल्लाह ताला क्या मामला फरमाएगा, वो बाघों में होंगे, चश्मों में होंगे, अबदी जिंदगी में ऐशो आराम में होंगे, और उन्हें हर तरफ से सलामती की जो है बिशारत मिलेगी, और किसी किस्म की फिक्र जो है वो नहीं होगी, और अल्लाह ताला की नेमतों से जो फैजयाब होंगे। इस दुनिया में इंसानों के मिजाज का इख्तलाफ एक बिल्कुल फितरी इख्तलाफ है, और जहां भी लोग कहीं पे इज्तमाईत के अंदर इकट्ठे होंगे, घरों के अंदर, रिश्तों के अंदर, तो इंतहाई मुहज्जब और तालीम याफ्ता हजरात भी बाहम आपस में शकरंजी और मिजाज की नामुवाफकत का शिकार हो जाते हैं। और ये बिल्कुल देखा गया है हर जगह के ऊपर, हर इज्तमाईत के अंदर, मुआशरों के अंदर, घरों के अंदर, रिश्तों के अंदर, खानदानों के अंदर, ये बिल्कुल ये चीज होती है। लेकिन अहले जन्नत के दरमियान ये नामुवाफकत की सूरत जो अल्लाह ताला नहीं रखेगा, बल्कि उनके दिलों से तमाम ये बीमारियां जो हैं, रूहानी बीमारियां जो हैं, कीना और हसद और बुग़्ज़ और अनाद को अल्लाह ताला दूर फरमा देगा ऐसे लोगों से। और हम अल्लाह ताला से दुआ करते हैं कि अल्लाह ताला हमें भी ऐसे लोगों में शामिल फरमाए। अल्लाहुम्मा रब्बना जअलना मिनहुम, आमीन। और अल्लाह ताला हमारे ऊपर भी इसका इत्तला फरमाए। इन अब्दी आसाइशों में उन्हें ना तो मुशक्कत से वास्ता पड़ेगा और न तकलीफ होगी, और न उन्हें जन्नत से कभी निकाला जाएगा। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हदीस मुबारक में कि अहले जन्नत से कह दिया जाएगा कि आप तुम हमेशा तंदुरुस्त रहोगे, कभी बीमार ना पड़ोगे, तुम हमेशा जिंदा रहोगे, कभी तुमको मौत ना आएगी, अब तुम हमेशा जवान रहोगे और कभी बुढ़ापा ना आएगा, अब तुम हमेशा मुकीम रहोगे, कभी कूच करने की तुम्हें जरूरत पेश ना आएगी। ये सही मुस्लिम के अंदर इस हदीस को जो है रिवायत किया गया है। अब उसके बाद किस्से इब्राहिम और किस्से लूत जो है वो आ रहा है, तो उसकी गायत, उसका महल जो है समझ लेना चाहिए कि ये कौन सा मकाम है, कि इनके क्यों किस्से को बयान किया गया। देखें कि हजरत इब्राहिम अलैहिस्सलाम के साथ मुतसिलन जो है हजरत लूत अलैहिस्सलाम का किस्सा जो है बताया गया है, और उसका मकसद ये है कि इस सूरत के शुरू में मुशरिकीन मक्का ने एक इतराज किया था, ये गालिबन 7 या 8 आयात के अंदर था, कि ये मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अगर वाकई सच्चे नबी हैं जैसे ये दावा करते हैं, तो फिर ये हमारे सामने फरिश्तों को क्यों नहीं ले के आते। और याद करें कि वहां पे एक बड़ा मुख्तसर से जवाब जो है दे दिया गया था कि अल्लाह ताला फरिश्तों को वैसे ही नाजिल नहीं किया करता, बल्कि जब फरिश्ते आते हैं तो हक लेकर आते हैं, हक लेकर उतरते हैं। तो ये बात जो है बताई गई थी। अब उसका मुफसल जवाब यहाँ पे जो है ये दोनों किस्से जो है बयान करके बताया जा रहा है, दोनों अल्लाह ताला के रसूल के पास, इब्राहिम अलैहिस्सलाम के पास भी और लूत अलैहिस्सलाम के पास भी अल्लाह ताला ने जो है ये फरिश्ते भेजे आओ और ये हक लेकर आए। और एक हक तो फिर ये है जो जिसे लेकर फरिश्ते इब्राहिम अलैहिस्सलाम के पास आए, और दूसरा हक, दूसरा वो था जो हजरत लूत अलैहिस्सलाम के पास फरिश्ते लेके आए। तो अब इनसे सवाल किया जा रहा है मुशरिकीन मक्का से कि तुम इनमें से, दोनों में से कौन सा हक जो है तुम्हारे ऊपर फरिश्ते लेकर तुम्हारे सामने आ सकते हैं। इब्राहिम वाले हक के तो जाहिर है तुम उस लायक नहीं हो, ना इब्राहिम अलैहिस्सलाम के दर्जे पे हो, तो क्या आप हक के साथ फरिश्तों को बुलवाना चाहते हो, वो हक जो लूत अलैहिस्सलाम के हक लेकर नाजिल हुई है, यानी अल्लाह ताला का अजाब लेकर नाजिल हुई है। तो ये वो बात बताई गई है। तो इब्राहिम अलैहिस्सलाम का वाकया बिल्कुल इख्तिसार से बयान किया गया है, उनके पास फरिश्ते आए इंसानी शक्ल के अंदर, उन्होंने फिर जो है वो फौरी तौर पर मेहमान नवाजी के लिए बिछड़ा ज़बह किया, लेकिन उन्होंने खाने से इनकार कर दिया, तो आपको थोड़ा सा खौफ महसूस हुआ, तो उन्होंने कहा था, उन्होंने कहा कि आप हमसे खौफ न खाइए, हम अल्लाह ताला के फरिश्ते हैं, और हम एक जो है वो आपको, एक तो आपको बेटे की खुशखबरी, इलम वाले बेटे की खुशखबरी देने आए हैं, और आप डर महसूस ना करें। उसकी तफसील हम पीछे सूरह हूद के अंदर जो पढ़ चुके हैं, ये बात बताइए। और इसका बाकी हिस्सा जो यहाँ पे है, पालू तो उन्होंने कहा फरिश्तों ने, ला तो जन के तुम डरो नहीं, वही वजला वही लफ्ज है, तुम हम डरो नहीं, इन्ना बेशक हम, नुबशिरो का तुम्हें हम बशारत देते हैं जो है, बेगुलामिन अलीम, एक गुलाम लड़के की, अलीम जो इल्म वाला होगा, बहुत तुम्हें एक इल्म वाले लड़के की हम जो है बशारत देते हैं। गुलाम उसी मानों के अंदर है अरबी में, जो उर्दू में गुलाम जो है सिर्फ स्लेव्स के मानों में इस्तेमाल होता है, लेकिन अरबी में जो गुलाम है वो स्लेव के मानों में भी है, लेकिन ज्यादा इसका जो है नौजवान लड़के के ऊपर, जो मर्द हो, खादिम हो, उसके ऊपर भी इस्तेलाह किसका होता है, नौकर के ऊपर भी होता है, लेकिन हमारे यहाँ सिर्फ नौकर या स्लेव के ऊपर ही होता है, सर्वेंट के ऊपर ही। अलीम जो है बहुत इलम रखने वाला, मुबालिग है किसी का। काला तो उसने कहा, आ बशर तुमूनी, आ क्या बशर तुमूनी, क्या तुम बशारा देते हो मुझे, क्या तुम बशारा देते हो मुझे, अला इस हालत में, मीनी अन के, इस पर के मैं मसनी, मुझे छू गया है, पहुंच गया है अलकेब्र, किब्र मुझे बुढ़ापा पहुंच गया। यानी तुम मुझे इस हालत में खुशखबरी दे रहे हो कि मुझे बुढ़ापा आ गया है। फाबे मा तो बशरू, अब ये जो लफ्ज है फाबे मा, ये कुरान में इसी जगह पे आया है सिर्फ, और इसको जरा देख ले। ये वैसे तो बजाय छोटा सा एक लफ्ज लग रहा है ये, लेकिन ये तीन लफ्ज हैं, बल्कि तीन लेटर्स हैं, तीन हरूफ हैं, और तीन जो है वर्ड कह सकते हैं। तो किस चीज की तुम मुझे खुशखबरी दे रहे ये कहा, लेकिन ये इसको देख ले। फबे मा जो है इसमें पहले है फा है, फा जो है हरफ अतफ है, पस कंजंक्शन है, पस आगे क्या है बाजर भी, मतलब हरफ जार है, मतलब इसके साथ, यानी पस तुम जो है हरफ जार आ गया है कि मा जो है ये मीम 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 जबर मा है, लेकिन ये असल में मीम जबर अलिफ मा था, जो मा इस्तफहामिया होता है क्या जिसके में नहीं होते वो था, और हरफ जार की वजह से अलफ जो है उसको हजफ कर दिया गया। तो माँ के मनी जो है किस या क्या होता है, तो क्या तुम पस क्या तुम जो है तो बशरून बशारा देते हो, तो क्या तुम बशारा देते हो, किस चीज की बशारा देते हो ये कहा। पालू ने कहा बशर ना, हम जो है बशारा देते हैं का तुमको बिल हक के, हक के साथ, इन्हीं हक के साथ सच्ची बशारा दे रहे हैं। फला तकुन और ना हो जा मिनल कानतीन, जो है ना उम्मीदों में से, ना हो पेसिमिस्ट जो होते हैं, ना हो जा कुनू जो है ना उम्मीदों में से, काना था या कुनू तो कुनू था ना उम्मीद होना, यानी ना उम्मीद ना हो। काला तो उसने कहा इब्राहिम सलाम का वमई या कुनो वमई या न तो, और जो भी जो है इब्राहिम ने कहा कि वह मन और कौन या न तो कौन होता है ना उम्मीद होता है, वो जो यानी कौन ना उम्मीद होता है फरमाया, मतलब है कि जो जो असल में ये मन वो है वो जो ना उम्मीद होता है मिन रहमत रब्बी ही अपने रब की रहमत से, जो ना उम्मीद होता है वो कौन होता है, इल्ला मगर दालून जो गुमराह है। सो गुमराह लोग ही सिर्फ अल्लाह ताला की रहमत से, जैसे शैतान जो है वो गुमराह हुआ अल्लाह ताला की रहमत से मायूस हो गया और जो है निकल भागा। फाला तो इब्राहिम अलैहिस्सलाम ने कहा फमा तो क्या है खत्बुकुम, तुम्हारा मामला तुम्हारी मुहिम तुम्हारा जो है वो जो आप कह लें कि मैटर तुम्हारा खत्ब जो है लफ्ज मुहिम के लिए हाल के लिए हकीकत के लिए मामले के लिए, वो जो खास तौर पर जो मामला जेर गौर हो जेर बहस हो टॉक ऑफ द टाउन हो इस तरीके की, तो फरमाया कि तुम्हें कौन सी मुहिम दरपेश है तुम्हारा क्या मामला है, यानी अगर ये बात तो नहीं हो सकती कि तुम पूरे ग्रुप की सूरत के अंदर मुझे बेटे की खुशखबरी जो है देने आए हो, ये तो एक फरिश्ता भी कर सकता था, तो इतने फरिश्तों का जो है वो आना तुम्हारा कोई मामला दरपेश है, तो क्या है अजो हल मुरसलून अजो, ये हरफ निदा है, इस लफ्ज से लोगों को खिताब किया जाता है, या भी ऐड किया जाता है इसके अंदर पहले या अजो हल मुरसलून और इसी तरह अजो हल भी किया जाता है अजो हल मुरसलून, ए भेजे जाने वालों तुम भेजे गए हो मुरसलून फरिश्तो ए फरिश्तो फिर तुम्हारा क्या मामला है। कालून ने कहा इन्ना बेशक हम उर्सलना भेजे गए हैं ना हम भेजे गए इला की तरफ कौमिन मुजरिमीन एक मुजरिम कौम की तरफ एक मुजरिम कौम की तरफ भेजे गए इल्ला सिवाय आल लूत के सिवा इन्ना बेशक हम जरूर लमुनज्जूहुम जो है हम यकीनन बचाएंगे। अच्छा ये जो है नज्जा है नज्जा जो नज्जी तंजीयतन निजात देना बचाना हम निजात इस पानी के अंदर। अच्छा ये जो है देखे लमुनज्जू में लाम जबरला जो है पहला जो है ये ताकीद वाला है जरूर आगे नज्जू है हम जरूर जो है बचाएंगे आगे असल में जो लफ्ज लमुनज्जू है ये असल में लमुनज्जीयून था ठीक है तो जमा का सीगा था इन तमाम को तुम्हें उनको सबको बचाएंगे जमा का सीगा। अच्छा इजाफत की वजह से इजाफत क्या है ये जो हम लगा है साथ ये इजाफत है हम उनकी वजह से नून को नजूना लमुनजीजूना तो नून को जो गिरा दिया गया है इजाफत की वजह से वो ये गिर जाता है इजाफत की वजह से और सकील होने की वजह से देखो लमुनजी यूना, ये जो है अगर ये कहा जाए लमुनजी यूना तो ये जबान के ऊपर सकील है, ये जबान के ऊपर जो है, तो ये अरबों का कायदा होता था तो जो लफ्ज जो बहुत सकील होते थे तो उनमें से जो सकल वाले लफ्ज थे भारी लफ्ज थे दरमियान में आ जाते थे, जो जबान को ट्विस्ट करना पड़ता था जिनकी वजह से, तो उनको वो हजफ कर देते थे। तो इस वजह से फिर जा को हजफ कर दिया गया, लमुनजी यूना लमुनजू कर दिया गया, तो इजी है जबान के ऊपर, तो ये इसकी असल है। यानी ये आपको जानने की जरूरत नहीं है लेकिन आपको जो है पता होना चाहिए कि ये लफ्ज असल में ये था। अजमाइन हम जरूर बचाएंगे उन्हें सब के सब को, इल्ला सिवाय इमरातहू इमराता सिवाय हु उसकी उसकी इमरात के, उसकी बीवी के, उसकी औरत के, असल में इमरात का मतलब होता है उरी, और बीवी के लिए बहुत सारे कुरान में पांच छह लफ्ज गलबन इस्तेमाल हुए, वो छह के छह आगे जो है हमने लिखे हैं कि उनमें क्या फर्क है, थोड़ा थोड़ा फर्क होता है। कदर ना, तो हमने क्या कदर हमने मुकर्र कर दिया, मुकद्दर कर दिया हमने, इन्नहा के वो हमने मुकद्दर कर दिया कि वो जो है यानी वो औरत बीवी उनकी, लमिनल यकीनी तौर पर हो मिन से गाबिरीन पीछे रह जाने वाले, वो यकीनी तौर पर पीछे रह जाने वालों में से होगी, यानी वो जो जब अल्लाह ताला लूत अलैहिस्सलाम को और उनके साथ ईमान वालों को जो निकाल लेगा बस्ती से, तो वो पीछे रह जाने वालों में से हो जाएगी। अच्छा ये लफ्ज खबरा को देख ले, ये पहली दफा आया है तो ये उर्दू में भी इसका बड़ा स्ट्रांग कनेक्शन है। क्या है इसे अगर आप गेस करें कि क्या इसका कनेक्शन बनता है, गैन बा या बे और रे, तो क्या खबर या गुबार, गुबार इसका जो है वो है इसका, तो पीछे रह जाने वाला, तो खबरा या गबुर हबूरन पीछे रहना गुजर जाना या गुजर या फिर तबाह होना, ये सारे के सारे मानी जो है इस मान में समझते हैं। अच्छा हबूरा ये जो मस्दर है हबूरा, इसका मानी असल मानी होते हैं साथियों के चले जाने के बाद पीछे किसी का के पीछे रह जाना, ये होता है। अच्छा इसी से फिर जो है तो पीछे रह जाने, क्योंकि सारे लोग चले जाएंगे तो वो औरत पीछे रह जाएगी कि नहीं, तो जो है उसी से फिर गुबार जो है वो मिट्टी होती है जो फिजा में उड़ती रहती है, और जब काफिला आगे निकल जाता है तो काफले के गुजरने की वजह से जो मिट्टी ऊपर उठती है हवा में, तो काफला गुजर गया मिट्टी मिट्टी पीछे रह रही होती है, तो वो मिट्टी जो जो हवा में उड़ रही होती है वो गुबार कहलाती है, तो ये गुबार के सलमानी है। तो फिर बाद में गुबार मुतलकन जो भी कोई भी डस्टी एनवायरमेंट में जो मिट्टी उड़ रही हो तो उसको गुबार फिर कहा जाता है। साथ इसका तर्जमा पढ़ दें।
उन्होंने जवाब दिया, डरो नहीं, हम तुम्हें एक बड़े सियाने लड़के की बशारत देते हैं। इब्राहिम ने कहा, क्या तुम इस बुढ़ापे में मुझे औलाद की बशारत देते हो? जरा सोचो तो सही कि ये कैसी बशारत तुम मुझे दे रहे हो। उन्होंने जवाब दिया, हम तुम्हें बरहक बशारत दे रहे हैं, तुम मायूस ना हो। इब्राहिम अलैहिस्सलाम ने कहा, अपने रब की रहमत से मायूस तो गुमराह लोग ही हुआ करते हैं। फिर इब्राहिम अलैहिस्सलाम ने पूछा, फरस्तगाने इलाही, वो मोहन क्या है जिस पर आप हजरात तशरीफ लाए हैं? वो बोले, हम एक मुजरिम कौम की तरफ भेजे गए हैं, सिर्फ लूत अलैहि सलाम के घर वाले मुस्तस्ना हैं। इन सबको हम बचा लेंगे सिवाय उसकी बीवी के, जिसके लिए अल्लाह फरमाता है कि हमने मुकद्दर कर दिया है कि वो पीछे रह जाने वालों में शामिल रहेगी।
जज़ाकअल्लाह खैर। अब ये फरिश्तों से इब्राहिम अलैहिस्सलाम का मुकालमा है, और फरिश्तों ने जो है उनके सली के लिए कहा कि आप डरे नहीं, हम जो है फरिश्ते हैं और अल्लाह आपके पास एक बेटे की खुशखबरी लेके आए हैं, और ये बड़ा इल्म वाला होगा, तो इसके अंदर ये बात खुद ब खुद जो है ये बशारत जो है इसके अंदर शामिल थी, एक इशारा कि ये लड़का जो होगा ये नबूवत से सरफराज होगा, यकीनी तौर पर नबूवत जो है वो यकीनी इल्म का और बड़े इल्म का जरिए जो है नबूवत ही है, तो ये इल्म वाला होगा, और ये बशारत हजरत इसहाक अलैहिस्सलाम के बारे के अंदर थी। हजरत इब्राहिम अलैहिस्सलाम ने अज़राए ताज्जुब फरिश्तों से पूछा कि तुम क्या खुशखबरी मुझे अभी ये नहीं दे रहे हो इस हालत में, तो ये उनका ताज्जुब था ना कि अल्लाह ताला के ऊपर जो है अल्लाह ताला की जो है वो कुदरत से वो कोई बईद समझते थे कि अल्लाह ताला नहीं दे सकता, बल्कि अपनी जो है वो मसरत में और अपनी खुशी में इजाफे के लिए इस बात की वो तस्दीक करना चाह रहे थे कि वाकई ये जो है वही अल्लाह ताला مجھے کی طرف سے خوشخبری ہے جو بڑھاپے میں بھی اولاد دے سکتا ہے. تو یہ ان اس بات کے لیے کیا, اور اس کی تصدیق ابراہیم علیہ السلام کا اگلا جملہ کر رہا ہے کہ آپ نے فرشتوں کے خیال کو رد کرتے ہوئے فرمایا کہ تمہارا یہ سمجھنا کہ میں اللہ تعالیٰ کی رحمت سے مایوس ہوں صحیح نہیں ہے, کیونکہ اللہ تعالیٰ کی رحمت سے اس طرح وہی مایوس ہوتے ہیں جو گمراہ لوگ ہوتے ہیں, اور میں تو بفضل تعالیٰ اللہ تعالیٰ کا رسول ہوں, اور جو ہے میں کیسے گمراہ ہو سکتا ہوں. بلکہ عذرائے تعجب جو ہے انہوں نے یہ سوال کیا ہے. تو حضرت ابراہیم علیہ السلام کو بڑا جو ہے اندیشہ ہوا کہ یہ جو بہت سارے فرشتے جب فرشتوں کی جماعت جو آئی ہے, تو انہوں نے پھر اسے پوچھا کہ جو ہے انہیں اندازہ ہو گیا کہ فرشتوں کی جماعت اللہ تعالیٰ انسانی شکل میں کسی خاص حالات کے اندر ہی جو ہے بھیجا کرتا ہے. پوچھا کہ تمہیں کون سی مہم درپیش ہے, تو انہوں نے پھر بتایا کہ ہمیں جو ہے وہ ایک مجرم قوم کی طرف بھیجا گیا ہے. تو دیکھیں کہ ان کا جواب یہی تھا کہ مجرم, یعنی انہوں نے یہ نہیں بتایا کہ لوط علیہ السلام کی قوم کی طرف بھیجے گئے ہیں, بلکہ ریفر کیا ہے ان کے عمل کی وجہ سے کہ وہ بڑی ان کے جرم کی طرف, وہ بڑے مجرم قوم ہے, اور ان کے ظاہر سے لگتا ہے کہ اس قوم کے جرائم کا جو ہے وہ پیمانہ اس قدر لبریز ہو چکا تھا کہ حضرت ابراہیم علیہ السلام کے سامنے ان کا نام لینے کی ضرورت ہی نہیں تھی. تو جب مجرم قوم کو بتاتا ہے, اور یہ حضرت ابراہیم علیہ السلام کے بالکل ساتھ ہی, حضرت ابراہیم علیہ السلام جو ہے یہ ہیبرون خلیل یا فلسطین میں رہتے تھے, تو ساتھ ہی جو ہے وہ بالکل آپ کو پتا ہے ڈیڈ سی کے کنارے جو ہے یہ شہر آباد تھے, سدوم اور گمورا کے شہر تھے دو. ان کی تفصیلات ہم جو ہے سورہ پیچھے پڑ رہے ہیں سورہ ہود کے اندر. تو وہ بالکل تھوڑا زیادہ نہیں تھا, غالباً 150-200 کلومیٹر, اس سے اتنا ہی فاصلہ ہوگا, اس سے بھی کم فاصلہ ہوگا جو ہے. اور یہ آپ جو ہے یہ آتے بھی رہتے تھے ابراہیم اپنے بھتیجے کے پاس لوط علیہ السلام کے پاس وقت, تو یہ جو ہے زیادہ دور مقام نہیں تھا, اس وجہ سے تو انہیں پتا تھا کہ یہ جو ہے یہ مجرم قوم کون ہے. ان الفاظ پر غور کرنے سے دوسری بات جو پتہ چلتی ہے وہ یہ کہ اللہ تعالیٰ انسانوں کو سنبھلنے کے لیے مہلت پہ مہلت دیتا رہتا ہے, لیکن جب مہلت کا پیمانہ لبریز ہو جاتا ہے تو پھر مزید اللہ تعالیٰ موقع نہیں دیتا, اور اللہ تعالیٰ کا جو قانون ہے وہ قانون حرکت میں آ جاتا ہے, وہ کسی کو معاف نہیں کرتا. پھر اس کا اطلاق بالکل جو ہے بے لاگ ہوتا ہے اس کے فیصلے کا, اس سے پھر نہ تو پیغمبر کا کوئی بیٹا بچتا ہے اور نہ پیغمبر علیہ السلام کی کوئی بیوی جو ہے اگر وہ اس میں شامل ہے تو وہ اس کو جو ہے چھوڑا جاتا ہے. سب کے اوپر اللہ تعالیٰ کے اس فیصلے کا اطلاق جو ہوتا ہے اور اس تاریخ میں ہو کر ہی رہا ہے. اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ ہمیں قرآن مجید کا فہم عطا فرمائے, اس پہ چلنے کی توفیق عطا فرمائے, اس کے جو عوامر ہیں ان کو کرنے کی توفیق عطا فرمائے, اور اس کے جو نواحی ہیں ان سے ہمیں رک جانے کی توفیق عطا فرمائے. آمین. وآخر دعوانا الحمدللہ رب العالمین.